بسم الله الرحمن الرحيم، اللهم صل على محمد وآل محمد وعجل فرجهم. السلام علیکم ناظرین، آپ کا اپنا پسندیدہ پروگرام گھرانہ اور میں اس پروگرام کی ہوسٹ خیرونسا. امید کرتے ہیں ہمارے پیارے سے ناظرین جہاں کہیں بھی ہوں گے اور جہاں کہیں سے بھی ہمارے اس پروگرام کو ملاحظہ فرما رہے ہوں گے، انشاءاللہ تعالی خیر و عافیہ سے ہوں گے. ناظرین، کل کا دن ایک نہایت اہم دن اور بہت ہی خوشیوں بھرا دن تھا، یعنی عید باسعادت ولادت حضرت ختم مرتبت پیغمبر خدا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور فرزند رسول حضرت جعفر صادق علیہ السلام ان کی ولادت کا دن تھا. لہٰذا میری طرف سے بھی آپ سب کو بہت بہت عید مبارک ہو. لہٰذا انہی خوشیوں کے موقع پر آپ سب کے لیے دعا کرتے ہیں خداوند متعال آپ کے دامن کو خوشیوں سے بھرا رکھے اور آپ کو ڈھیروں خوشیاں نصیب کرے، الہی آمین. اور اسی کے ساتھ اس ٹھنڈے سے اور سرد سے موسم میں گرما گرم موضوع کی طرف چلتے ہیں. بہت ہی اچھا اور ہاٹ ٹاپک، بہت ہی خوبصورت موضوع کی طرف ہم بات کریں گے اور انشاءاللہ کچھ بہترین انسٹرکشنز ہمارے پروگرام میں موجود ہیں. اور ہمارے ساتھ جو موجود کارشناس اور گیسٹ موجود ہیں وہ بتائیں گے آپ کو بہترین نکات کے جن کو اپنا کر آپ اپنی زندگی میں ایک بہت اچھی اور مثبت تبدیلی لا سکتے ہیں. اور اسی کے ساتھ ساتھ آپ کی خدمت میں عرض کریں کہ وہ ٹاپک ہے گھریلو امور میں مداخلت یا مشورہ. دیکھیں، دونوں چیز اپنی جگہ پر اس کی اہم افادیت، اس کی اہمیت موجود ہے اگر وہ اپنے اعتدال میں رہے. ہر کوئی چیز اگر حد سے زیادہ بڑھ جائے، افراط اور تفریط کے اگر ہم قائل ہو جائیں تو وہ چیز یا نقصان دہ ہو جاتی ہے یا انسان کے لیے ضرر اور اس کے اندر خسارت ہوتی ہے. تو لہٰذا آپ کی خدمت میں عرض کریں کہ ایسا رستہ اپنائیں کہ جو راہ اعتدال ہو، کیونکہ ہمارا اسلام ایک بہترین دین کے جو امر بین الامرین ہیں کہ دو ہمیں بتاتا ہے کہ ہم ایک معتدل انداز اپنائیں، معتدل مزاج ہم اپنا رکھیں. تو لہٰذا اس کے بارے میں ہم بہت ہی تفصیل کے ساتھ اور ڈیٹیل سے ہم گفتگو کریں گے، تو ہمارے ساتھ رہیے. اور اسی کے ساتھ چلتے ہیں آمنا کے خوبصورت سیگمنٹ کی طرف. آمنا، السلام علیکم. آپ سے بہت دنوں بعد ملاقات ہو رہی ہے اور اپنے ناظرین سے بھی بہت دنوں بعد ملاقات ہوئی تو بہت خوشی ہو رہی ہے.
وعلیکم السلام، اور آپ کو بھی ہم خوش آمدید کہتے ہیں دوبارہ.
بہت بہت شکریہ.
السلام علیکم ناظرین. بسم اللہ الرحمن الرحیم. آج بروز ہفتہ 18 ربیع الاول اور 10 جنوری 2015 کا دن ہے، اور آپ ناظرین کو میں اس پروگرام گھرانہ میں خوش آمدید عرض کرتی ہوں جو آپ دیکھ رہے ہیں ایران کے مقدس شہر قم المقدس سے براہ راست آپ کے لیے پیش کیا جا رہا ہے. جی ناظرین، امید ہے کہ جہاں بھی ہوں گے خوش اور خرم ہوں گے اور کوئی غم نہ ہو سوائے غم حسین کے. میں ہوں آپ کی ہوسٹ آمنہ علی، اور آج پھر آپ کے لیے کچھ مفید اور دلچسپ خبریں لے کر آئی ہوں. ہمارے ساتھ رہیے گا. ناظرین، اس ہفتے کی کوئی خاص مناسبت نہیں ہے، تو ہم چلتے ہیں اپنے کمنٹس اور ای میل کی جانب. ہمیں فیس بک پر بہت سارے ہمارے ناظرین نے، دوستوں نے ہمیں کمنٹس دیے ہیں. سید وجاہت حسین، محسن اور سمن بتول نے ہمارے پروگرام کو بہت پسند کیا ہے. اس کے علاوہ ہمیں ای میل لکھتی ہیں عذرا بتول سری نگر سے، کہتی ہیں السلام علیکم، آپ کا پروگرام میں ہمیشہ دیکھتی ہوں. ماشاءاللہ پروگرام گھرانہ بہت اچھا ہے. اس پروگرام نے مجھے بہت کچھ سکھایا ہے اور میری یہ خواہش ہوتی ہے اور کوشش رہتی ہے کہ کوئی پروگرام میرا یہ مس نہ ہو. شکریہ. اس کے ساتھ ساتھ ایک اور ہمیں ای میل آئی ہے، شہنواز صاحب نے کشمیر سے لکھا ہے اور کہتے ہیں کہ آپ کا پروگرام بہت زیادہ اچھا ہے، خاص طور پہ طلاق کے موضوع جو تھا وہ بہت ہی زیادہ پسند کیا گیا ہے. بہت بہت شکریہ کہ آپ لوگوں نے اپنی آرا سے ہمیں نوازا ہے. اسی طریقے سے آپ ہمیں اپنی آرا دیتے رہا کیجئے گا اور ہمارے گھرانے پروگرام کو اسی طریقے سے دیکھتے رہیے گا. انشاءاللہ ہمارے ساتھ رہیے گا. چلتے ہیں ایک چھوٹے سے وقفے کی جانے.
اگر گھروں میں خوش اخلاقی کی حکمرانی نہ ہو تو گھر کا سکون تلخیوں کا شکار ہو جاتا ہے. گھریلو خوش اخلاقی کا بہترین نمونہ گھر کے ماحول کو ایک دوسرے کے مسائل سننے اور ان سے مشورہ لینے کے لیے آمادہ کرنا ہے، کیونکہ گھر میں دکھ درد بانٹنے سے انسان نفسیاتی بیماریوں سے دور رہتا ہے. پریشانیاں جاننے کے بعد ایک دوسرے سے مشورہ کرنا اہم اصولوں میں سے ہے. ماہر نفسیات تو یہاں تک کہتے ہیں کہ بچوں سے بھی مشورہ لینا چاہیے، کیونکہ اس سے بچوں کی شخصیت اور اعتماد میں نکھار آتا ہے۔ گھر ایک چھوٹی سی مملکت ہے جس کے امور اس میں بسنے والے افراد کے ہی ذریعے چلانے چاہیے۔
ویلکم بیک ناظرین، آپ لوگوں کو دوبارہ خوش آمدید عرض کرتی ہوں اور ہم چلتے ہیں اپنے خیر النساء کے سیگمنٹ کی طرف۔ جی خیر النساء،
بہت شکریہ آمنہ علی۔ جی ہاں ناظرین، جس طرح کہ آمنہ نے آپ کی خدمت میں عرض کیا کہ آپ اسلامی جمہوریہ ایران کے ایک بہت ہی خوبصورت شہر قوم سے اس پروگرام کو، اس پیارے سے پروگرام کو، اس علمی پروگرام کو آپ ملاحظہ فرما رہے ہیں۔ جی ہاں بالکل، ہم فرزند رسول حضرت علی ابن موسر رضا کی ہمشیرہ حضرت فاطمہ معصومہ کے جوار میں اس پروگرام کو آپ کے سامنے پیش کر رہے ہیں، وہ بھی براہ راست۔ اور ایک خاص ایک ٹاپک ہے جس کے بارے میں آپ کی خدمت میں کہہ چکی ہوں کہ گھریلو امور میں مشورہ اور مداخلت کس حد تک ضروری ہے، ہونے چاہیے یا نہیں ہونے چاہیے، اس کے بارے میں تفصیل سے بتائیں گے۔ ہمارے ساتھ موجود ایک اسلامی اسکالر امرین فاطمہ علیوی صاحبہ، آئیے ان کی خدمت میں سلام عرض کرتے ہیں اور سوالات کا بھی باقاعدہ آغاز کرتے ہیں۔ السلام علیکم، آپ کو اپنے پروگرام میں بہت بہت خوش آمدید عرض کرتی ہوں۔
علیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
آپ کا ایک مرتبہ پھر شکریہ ادا کروں کہ آپ نے اپنا قیمتی ترین ٹائم میں سے تھوڑا سا وقت ہمیں بھی دیا اور اس پروگرام میں تشریف لے کر آئیں۔ ٹاپک کے بارے میں آپ بخوبی آشنا ہیں کہ ہم نے جو ٹاپک رکھا ہے وہ گھریلو امور میں مشورہ کرنا کس حد تک ضروری ہے، اور مداخلت، اور وہ جو افراد کے جو ہمارے گھر کے اطراف میں رہتے ہیں، چاہے وہ ہمارے اپنی فیملی کے افراد ہوں، چاہے وہ ہمارے گھر سے بالکل باہر، چاہے وہ ہمسائے کے لوگ ہوں، رشتہ دار، عزیز و اقارب وغیرہ، تو اس چیز کے بارے میں بتائیں کہ مشورہ اور مداخلت کس حد تک ضروری ہے، ہونی چاہیے یا نہیں، اس چیز کے بارے میں اسلام کا بھی نظریہ بتائیں، اسلامی پوائنٹ آف ویو سے بھی آپ بتائیں۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے گرانا پروگرام کے تمام ناظرین کو میری طرف سے عید مبارک اور السلام علیکم۔ دیکھیں، انسان تکامل حاصل کرنے والی ایک مخلوق کے عنوان سے تکامل کے راستے کی تکمیل میں دو طرح کے عوامل کا سامنا کرتا ہے۔ ایک قسم ان عوامل کی ہے جو انسان کی مدد کرتے ہیں کہ وہ تکمیل کے راستے کو طے کرے، یعنی یہ فائدہ مند ہیں، اور دوسری قسم ان عوامل کی ہے جو مضر ہیں۔ تو انسان کو بھی چاہیے کہ وہ دوسری جاندار مخلوقات کی طرح جو فائدہ مند عوامل ہیں انہیں جذب کرے، اور جو مضر عوامل ہیں انہیں دفع کرے۔ تو یہاں پہ بھی جو آپ نے دو الفاظ استعمال کیے ہیں، مشورہ اور مداخلت، مشورہ جو ہے وہ فائدہ مند عوامل میں شمار ہوتا ہے، اور مداخلت جو ہے وہ مضر عوامل میں شمار ہوتی ہے۔ مشورہ کیا ہے؟ دیکھیں، مشورہ یعنی اکلاء اور متفکرین کی آراء سے کسی بھی بات میں، یعنی جس ہمیں جو مشکل ہے، جو پرابلم ہے، یا ہم کوئی فیصلہ کرنا چاہتے ہیں، اس میں متفکرین اور اکلاء کی آراء سے استفادہ کرنا جو ہے مشورہ ہے۔ اب بعض لوگ کہتے ہیں کہ مشورہ، کیونکہ شار الاصل سے لیا گیا ہے اور مشورہ شورا کے معنی میں آتا ہے، یعنی اکثریت کی جو رائے ہے انسان اسے اپنا لے، اور اقلیت کی جو رائے ہے اس کو نہ اپنائے۔
صحیح۔
تو یہاں پہ میں یہ کہوں گی کہ مشورہ یہ نہیں ہے کہ اکثریت کیا کہہ رہے ہیں، مشورہ یعنی یہ کہ بہترین رائے کیا ہے، اپنے لیے بہترین رائے کا انتخاب کرنا، یہ مشورہ ہے۔ اور دوسری طرف مداخلت یعنی کسی کے امور زندگی میں بے جا روک ٹوک۔ یہاں پہ توجہ کریں آپ بھی اور ناظرین بھی کہ میں نے عرض کیا ہے بے جا روک ٹوک، ایک جگہ پہ ضروری ہے روکنا، اس کو کہتے ہیں بجا روک ٹوک۔ یعنی واقعی جیسا کہ اسلام بھی حکم دے رہا ہے امر بالمعروف کا، نہی عن المنکر کا، یعنی وہاں پہ ہمیں دخالت کرنی چاہیے، بعض جگہوں پہ دخالت کرنی چاہیے، اور بے جا یعنی یہاں پہ ضرورت نہیں ہے۔
صحیح۔
اور بعض جگہوں پہ ضرورت ہے لیکن خود ہمارے لیے ضرورت نہیں ہے کہ ہم خود آگے ہو کر اس کے امور زندگی میں مداخلت کریں۔ کیوں؟ کیونکہ ہمیں معلوم ہے کہ اگر ہم اس کے امور زندگی میں مداخلت کریں گے تو فائدہ نہیں ہوگا بلکہ نقصان ہوگا۔ یعنی بے جا اصلاً نہیں کرنی چاہیے، اور جہاں پہ ضروری ہے وہاں پہ بھی سوچ سمجھ کر کرنی چاہیے کہ آیا میری مداخلت اس کے لیے فائدہ مند ہے یا نقصان دہ ہے۔
बिल्कुल, एक इत्तेफाक से मैं एक फीचर देख रही थी, उसमें एक बहुत खूबसूरत जुमला था कि एक आर्टिकल में, कि अगर हैवानों की जिंदगी में भी अगर हम निगाह ढक करें तो कि अपने बच्चों की एक हद तक, कि जब तक वो
हिफाजत करते
मुस्तकिल
हैं।
नहीं हो जाते उस वक्त तक उनकी सरपरस्ती करते हैं, उनकी मदद करते हैं, उन्हें गाइड करते हैं, जैसे ही वो अपने पाँव पर खड़े हो जाते हैं तो उन्हें आज़ाद छोड़ते हैं।
आजाद
तो
छोड़ते
इसी
हैं।
तरीके से इंसान जो अशरफुल मखलूकात है उसको भी अल्लाह ताला ने अक्ल जैसी नेमत दी है, अगर वो उसे इस्तेमाल में लेकर आए और अपने बच्चों को जहाँ ज़रूरत है, जहाँ उसकी नियाज है, उसकी ज़रूरत है, वहाँ पर उन्हें गाइड करें, उन्हें मदद करें, उनसे बढ़कर आगे आगे उनका भी हाथ थामें, और जहाँ पर ज़रूरत नहीं है, बच्चा ये समझ रहा है कि शायद मेरे वालदेन मेरे कामों में बार बार मुदाखलत कर रहे हैं,
रोक
वो
टोक
बच्चा
कर
भी
रहे
जी
हैं,
बिल्कुल
उसको
गिला
मशवरा
मत,
नहीं कहते, उसको
सही
कहते हैं रोक टोक।
सही
जहाँ पे मशवरा है वहाँ पे देखिए मशवरे और मुदाखलत में फ़र्क है। मशवरा जो है वो फिक्री रहनुमाई है कि आप किसी
सही
की फिक्री रहनुमाई कर रहे हैं, लेकिन मुदाखलत यानी अमली कदम है, चाहे वो जबानी ही क्यों ना हो। कोई एक
सही
काम अंजाम दे रहा है, आप दरमियान में जाके उसे कहें नहीं नहीं ऐसे नहीं करना, तुम ऐसे करोगे तो इस तरह होगा, नहीं मेरी असल इजाजत नहीं है, इसको कहते हैं रोक टोक, इसको
सही
कहते हैं मुदाखलत।
मुदाखलत
या मशवरा जो है वो खैर खाही के लिए दिया जाता है, किसी की बेहतरी के लिए, भलाई के लिए दिया जाता है, लेकिन मुदाखलत जो है वो अक्सर अपनी बात मनवाने के लिए या अपने आप को मनवाने के लिए की जाती है।
सही
और एक और जो फर्क है वो ये है कि मशवरा तबईन है, यानी इंसान वजाहत करता है, देखो बेटा आप मेरे मशवरे पे अमल करोगे उसके ये फायदे हैं, अगर
सही
आप मेरे मशवरे पे अमल नहीं करोगे तो उसके ये नुकसानात
नुकसानात
हैं,
हैं
यानी बताया जाता है। अब अमल करना ना करना ये उस पे डिपेंड करता है जिसने मशवरा लिया है, या आप खुद से किसी को मशवरा दे रहे हैं, वो उसकी मर्जी है।
सही
लेकिन मुदाखले जो है वो दखल अंदाजी, वो अमरो नहीं है, यानी आप हुक्म दे रहे हैं ये करो और ये
ना
ना
करो
करो, ये जो है वो तबईन नहीं है, वजाहत नहीं है। और मशवरा जो है वो फायदा मंद है और
सही है
मुदाखला जो है वो नुकसानदेह है। मुदाखला से अक्सर जो है वो एक दूसरे से दूरियां बढ़ती हैं, नफरतें ईजाद होती हैं, एक दू अगर इंसान जबान से कुछ भी ना कहे फिर भी दिल में जो है वो
सही
कदूरतें बढ़ती हैं। अभी मैं जाऊंगी आपके सवाल के जवाब की तरफ। जैसा कि आपने पूछा कि फैमिली में
सही बिल्कुल
मशवरा किस हद तक देना चाहिए और किस को देना चाहिए, वो मैंने मशवरे की तारीफ में अर्ज किया कि जो आकिल हो ये
सही
समझ सकता हो कि मैं इतना अकलमंद हूं कि मैं इसे मशवरा दे सकता हूं, और उसके लिए
सही
उम्र की कोई कैद
कैद
नहीं
नहीं है
है।
बिल्कुल
हजरत इब्राहिम अलैहिस्सलाम अपनी बुजुर्गी में अपने नौजवान बेटे से मशवरा मांग रहे हैं कि देखो ये हुक्म खुदावंदी है, तुम्हारी राय
क्या
क्या
राय
है।
है सही
या रसूल ग्रामी इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने जंगे बदर में अपने सहाबा से मशवरा किया कि कहाँ पे जंग करनी चाहिए, और जंग के बाद भी आपने असीरों के मामले में अपने
सही
सहाबा से
बिल्कुल
मशवरा किया कि आपकी क्या राय है, सब लोग जो हैं वो अपनी अपनी राय दें। या हमें जंगे खंदक में नजर आता है
सही
हजरत सुलेमान फारसी के मशवरे पे खंदक खोदी गई, जंगे उहद में भी इसी तरह, यानी रसूल गिरामी इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जिंदगी में बेशुमार नमूने हमारे लिए छोड़े हैं कि उन्होंने मशवरा किया, उसमें उम्र की कोई कैद नहीं है,
सही
रिश्तेदार हो या रिश्तेदार ना हो उसकी कोई
सही
कैद व शर्त नहीं है, वो तालीम याफ्ता हो या गैर तालीम याफ्ता हो।
सही
हत्ता कि देखें हमारे पास का जवान कहते हैं हम अपने वालदेन से अपने दादा दादी से मशवरा करें, क्यों,
सही
हमारे पास डिग्रियां हैं और उनके पास कुछ भी नहीं
वो
है
अमूमन उनको दकियानूसी सोच के हामिल
सोच के,
समझते हैं
लेकिन
बिल्कुल
हम ये भूल जाते हैं कि उनके पास जितने साल उन्होंने जिंदगी गुजारी है
तजर्बा उनके पास
उनके
है
पास तजर्बा है, और इंसान बेशतर इल्म से ज्यादा तजर्बे से सीखता है।
सही
आप देखते हैं हमें बेशुमार ऐसे मिसालें नजर आते हैं, किसी के पास MBA की डिग्री है, वो भी जो है वो किसी और मुल्क में जाके अमेरिका से लेके आया है, इंग्लैंड से लेके आया है, डिग्री
सही
होल्डर है, लेकिन वो बिजनेस में जाता है क्या होता है कि उसको नुकसान होता है, क्यों,
सही
क्योंकि
बिल्कुल
उसके पास तजुर्बा नहीं था।
सही
तो ये कि कोई कैद नहीं है कि इंसान तालीम याफ्ता हो, हतमन तालीम, या हाँ आप तालीम याफ्ता से भी मशवरा करें, जरूर करें, लेकिन बुजुर्गों को भी नजरअंदाज नहीं
बिल्कुल
करें,
वो अफराद के जो खुदबीन खुद गरज और खुद परस्त होते हैं वो मशवरा नहीं
नहीं
करते
करते। ये
हैं
हमें
बिल्कुल
रवायात में मिलता है कि
सही
खुदबीन खुदगरज अफराद जो है वो मशवरा नहीं करते, और ऐसे अफराद के से हसद करने वाले लोगों की तादाद भी बहुत ज्यादा होती है, और जो
सही
मशवरा करते हैं उनके हासिदों की तादाद भी कम होती है। और दूसरा ये कि जब उन्हें नुकसान होता है या زندگی کے کسی موڑ پہ شکست کھاتے ہیں انہیں تھامنے والے ہاتھ بہت زیادہ ہوتے ہیں.
بہت بہت شکریہ, آپ نے بہت ہی خوبصورت نکات کے جانب اشارہ کیا اور صاف ایک فرق اور واضح بہت ہی کے ساتھ وضاحت کے ساتھ آپ نے بتایا اور مشورے مداخلت کے بارے میں. اسی کے ساتھ میں اگلا سوال آپ سے پوچھوں گی کہ کچھ بنیادی وجوہات ہیں کہ گھر میں جس کی وجہ سے لڑائی جھگڑے پیدا ہوتے ہیں. یعنی بہو یہ نہیں چاہتی کہ ساس ڈائریکٹلی آ کر اسے کوئی تنقید کرے, ٹھیک ہے, اور اسی طریقے سے اور ساس بھی اس کی بھی اپنے کچھ بہت سارے مطالبے اور کچھ تقاضے ہیں. تو اس کو دیکھتے ہوئے مثلا آپ تھوڑا سا بتائیں کہ کچھ گھر میں جو خلیشیں جو پیش آتی ہیں, جو ایک دوسرے سے کینہ کدورت عموماً دلوں میں جو ایجاد ہوتی ہے, تو اس کے بارے میں بتائیں اس کی بنیادی وجوہات کیا ہیں.
دیکھیے, یہاں تک ساس اور بہو کا معاملہ ہے, یہ تو یعنی انسان کی زندگی کے ساتھ ساتھ چلا آ رہا ہے.
بالکل,
اور شاید آگے بھی اسی طرح چلتا رہے گا. لیکن کیونکہ آپ نے بنیادی وجوہات پوچھی ہیں, تو اس میں کیا ساس, کیا بہو, کیا نندیں, کیا دیور, کیا سالہ, کیا سالی, یا ساس میں بھی کیا لڑکی کے ساس, کیا لڑکے کے ساس, ان سب کے اگر ہم ایک نظر دوڑائیں سب کی زندگی پہ, تو ہمیں جو کچھ چیزیں نظر آتی ہیں بنیادی وجوہات, ان میں سے ایک اسلام سے دوری ہے.
صحیح,
ہمارے کلچر کی, یعنی ہم نے جو ہے ہم کہتے ہیں ہمارا کلچر مشرقی کلچر ہے. صحیح, اچھی بات ہے ہمارا کلچر مغربی کلچر نہیں ہے, یہ بھی خدا کا لاکھ لاکھ شکر ہے. لیکن ہمیں بہت فخر کے ساتھ کہنا چاہیے تھا کہ ہمارا کلچر اسلامی کلچر ہے, کیونکہ ہم مسلمان ہیں. الحمدللہ دین اسلام وہ دین ہے جو انسان کو اس کی پیدائش, حتیٰ کہ پیدائش سے پہلے سے لے کر اس کی موت تک کا جو ہے وہ ایک مکمل ضابطہ حیات دیتا ہے کہ دیکھو یہاں سے شروع ہو رہا ہے, یہاں پہ قدم اس طرح اٹھانا ہے, اگر یہاں سے ادھر مڑو گے تو وہ تمہارے نقصان میں ہے. ایک مکمل ضابطہ حیات دے رہا ہے. لیکن ہم انسان جو ہے جب اپنی زندگی میں آتے ہیں, ہم اسلام کی بات جو ہے وہ بہت فخر کے ساتھ کرتے ہیں. ہمارے پاس گھر میں کوئی آ کے بیٹھے, ہم اسے کہیں گے کہ دیکھو اسلام اس طرح کہتا ہے, یہ کرو, نماز پڑھو, روزہ رکھو, یہ سب, ہاں یہ سب چیزیں ضروری ہیں. یعنی اسلام کہتا ہے نماز پڑھو, لیکن وہیں پہ اسلام کہہ رہا ہے کہ اپنی اخلاقیات کو درست کرو, اور اس کے لیے نمونہ بھیجا ہے خداوند قدوس نے کہ میں نے تمہارے لیے ماڈل بھیجا ہے, دیکھو اس کے پیروکار بنو, اس کی طرح زندگی گزارو. اور ایک نہیں, ماشاءاللہ ہمارے پاس اتنے ماڈل ہیں کہ ہم جو ہے خواتین کے لیے بھی ماڈل ہے, مردوں کے لیے بھی ماڈل ہے. تو مین وجہ یہ ہے کہ ہم اسلام سے دور ہو گئے ہیں. مثلا گھر میں زیادہ جو مشکلات پیش آتی ہیں, مسائل پیش آتے ہیں, وہ تجسس کی وجہ سے پیش آتے ہیں. اسلام کہہ رہا ہے کہ انسان کو متجسس نہیں ہونا چاہیے, دوسرے کے امور میں تجسس نہیں کرو. کیوں باپ بھی یہ دیکھتی ہے کہ اس کی نند کیا کر رہی ہے, کہاں جا رہی ہے. ہاں آپ بڑی بابی ہیں, آپ اس کی تربیت پہ توجہ دیں, لیکن فضول میں تجسس, تم موبائل پہ کس سے بات کر رہی تھی, یا کسی کا موبائل اٹھا کے چیک کرنا, یا ساس نے فلاں چیز کہاں چھپا کے رکھی ہوئی ہے, یا میری نند آئی ہوئی تھی ساس نے اس کو کیا کہا ہے, یا میری بہو کے میکے سے آئی ہوئی تھی میری بہو نے ان سے ہماری کیا بدگوئیاں کی ہیں.
صحیح,
یہ سب مشکلات جو ہیں وہ تجسس سے پیدا ہوتی ہیں. آپ تجسس کرنا چھوڑ دیجئے دوسروں کے امور میں, وہ جو کر رہا ہے اس کا معاملہ خدا کے ساتھ ہے. لیکن اسلام کہہ رہا ہے تجسس نہیں کرو, اور ہم تجسس کرتے ہیں جس کی وجہ سے دوسری مشکلات پیش آتی ہیں. یا اسلام کہہ رہا ہے ایک دوسرے کو عزت و احترام کی نگاہ سے دیکھو.
صحیح,
دیکھیں شاید ناظرین کہیں کہ یہ تو بہت معمولی باتیں ہیں. ہاں, لیکن یہی معمولی باتیں ان پہ عمل پیرا نہ ہونا باعث بنتا ہے کہ ہماری زندگی جو ہے وہ مشکلات سے دوچار ہوتی ہے. تو ایک وجہ تو یہ ہے کہ ہم اسلامی
تعلیمات سے بالکل
دور ہو گئے ہیں.
بہت بہت شکریہ امین فاطمہ علوی صاحبہ. انشاءاللہ دوسرے وجوہات کے جانب آپ اشارہ کریں, لیکن امنا کے سیگمنٹ کے بعد. جی امنا, اب آپ کے بارے آپ کیا کہتی ہیں؟
جی ناظرین, جیسے سردیاں شروع ہوتے ہی ڈاکٹروں کی دکان چمک اٹھتی ہے, اور ہمارے ذہن میں بھی ایک سوال یہ آتا ہے کہ آیا نزلہ زکام کی کیا خاص وجہ سردیاں ہی ہیں؟ تو ایک تحقیق کے مطابق ہمیں یہ بتا رہے ہیں کہ اس تحقیق سے یہ ثابت ہوا ہے کہ کم درجہ حرارت سے انسان کا مدافعاتی نظام متاثر ہوتا ہے, اور رائنو وائرس جو انسان میں زکام پیدا کرنے کا سبب بنتا ہے بہت تیزی سے بڑھ سکتا ہے, جس کے باعث طبیعت ناساز ہو سکتی ہے. تحقیق کے مطابق رائنو وائرس 33 ڈگری سینٹی گریڈ پر انسان کے جسم کے اوسط درجہ حرارت 37 ڈگری سینٹی گریڈ کی نسبت زیادہ تیزی سے بڑھنے کی اہلیت رکھتے ہیں. اس تحقیق سے ثابت ہوا ہے کہ کم درجہ حرارت میں نزلہ زکام پھیلانے والے وائرس زیادہ مستعد سے کام کرتے ہیں. और बहुत तेजी से बढ़ते हैं, जिसकी वजह से इंसान नजला जुकाम में बआसानी से मुबतला हो जाता है। तो जी नाजरीन, हमारे प्रोग्राम को देखते रहिएगा। इसी मौजू से रिलेटेड हमारे पास एक अवामी रिपोर्ट है, आए देखते हैं।
प्रोग्राम घराना की रिपोर्ट सेगमेंट में आप सबको खुश आमदी दर्ज करती हूँ। नाजरीन, अगर हम एक मिसाली और बेहतरीन घराने की मिसाल लें तो हम देखते हैं कि इनकी कामयाबी के राजों में से एक बेहतरीन राज ये है कि ये घर के अफराद जो हैं वो आपस में मशवरा करते हैं एक दूसरे से। कुछ लोग इस मशवरे को करने को पसंद करते हैं और कुछ लोग नहीं। कुछ लोग इस मशवरे को मदाखलत समझते हैं। अब ये मदाखलत और मशवरे में कितना फ़र्क है, आइए इस पर एक रिपोर्ट तैयार की है, मिलकर इस रिपोर्ट को देखते हैं। मशवरा और मुदाखलत के बीच फ़र्क बहुत वाज़े है, लेकिन फिर भी आवाम को बताने के लिए, इन दोनों के फ़र्क जानने के लिए सबसे पहले ये जानना ज़रूरी है कि मशवरा कहाँ से आया है। ये वर्ड आया है शोर से। शोर मतलब बेहतरीन राय को निकालना या बेहतरीन राय को संवारना। अब मशवरा में क्या होता है, कभी कभार एक हक और बातिल राय के बीच में डिसीजन लेना पड़ता है। यहाँ पर हम क्वान्टिटी नहीं देखते, सिर्फ क्वालिटी देखते हैं, क्योंकि जाहिर है हक और बातिल के बीच हक की सिलेक्शन ज़रूरी है। जंगे ओहद में हमारे नबी ने अपने असहाब से पूछा, हम शहर के अंदर लड़े या शहर के बाहर? तो असहाब ने कहा, जो बूढ़े थे उन्होंने कहा कि चलो हम शहर के अंदर लड़े, इसलिए कि ख़वातीन हमारे हेल्प करेंगे, ख़वातीन अपनी छतों से पत्थर फेंकेंगे और हमारे लिए एक मदद होगी। या फिर हम शहर के रास्तों को जानते हैं तो हम बेहतर लड़ सकते हैं। लेकिन जवानों ने कहा, नहीं, ये हमारे लिए नंग है, हम कैसे शहर के अंदर लड़ें, हम बाहर जाएंगे, ये हमारी गैरत के सामने नंग है। और मुदाखलत में जो होता है, किसी के काम में दाखिल होना, इसका ये मतलब है कि उस शख्स को एतराज़ ज़रूर है कि आप उसके काम में दाखिल हो रहे हैं। मुदाखलत एक मुनकर काम है, हराम काम है।
नाज़रीन, अब तक आपने इस रिपोर्ट में देखा कि मशवरे में और मुदाखलत में फ़र्क किस कदर है और इसका जो है वो असर हमारे घर पे किस तरह होता है, आइए मज़ीद इस रिपोर्ट को देखें।
अब हम ये सोचते हैं कि हमारे घर में कभी कभार मशवरा की जगह मुदाखलत क्यों होती है, या अगर हम जानते हैं कि मशवरा में इतने फ़वाद हैं तो हम करते क्यों नहीं हैं। सबसे पहले तो ये जान लें कि मशवरा नहीं करने वालों की खिसलत क्या है। कुछ घरों में कभी कभार तकब्बुर की वजह से मशवरा नहीं होती। फॉर एग्ज़ाम्पल, फादर को ये लगता है क्योंकि फादर है वो जो कहेंगे सबको फॉलो करना पड़ेगा, हालांकि ऐसी कोई बात इस्लाम में नहीं आया है, हर काम मशवरा से पेश करें। या फिर हमें ये लगता है कभी कभार हम जवान हो चुके हैं, हमारे माँ बाप पुराने नस्ल के हैं, वो नहीं समझेंगे हमारे बात, तो हम उनसे कोई मशवरा नहीं करते। ये तकब्बुर है। एक बुरी खिसलत एक अच्छी खिसलत को दूर करता है। कभी कभार हसद, हसद की वजह से, क्योंकि हम दूसरों के कामों से हसद करते हैं तो हम उनसे मशवरा नहीं करते। या कभी कभार हमें खुद पसंदी के शिकार हो चुके हैं, हालांकि ये भी एक तकब्बुर है। और मुदाखलत कहाँ पर होती है, जहाँ पे आपकी पर्सनालिटी इतनी कंप्लीट नहीं है आपकी लाइफ में। फॉर एग्ज़ाम्पल, हम देखते हैं कि एक माँ अपने बेटे की लाइफ में मुदाखलत करती हैं। वजह ये है कि उनको उनके लाइफ में उनके लाइफ पार्टनर के तरफ से वो पर्सनालिटी नहीं मिली। ज़रूर प्यार मिला होगा, लेकिन उस खातून के साथ घर में मशवरा नहीं हुआ है। लेकिन वो अपने बेटे को पालने के टाइम पर इतना उसके लाइफ में इन्वॉल्व थी कि अपने सारी कमी को, इस शख्सियत की कमी को अपने बेटे से ले चुके हैं। अब उनको लगता है कि वो अपने बेटे से दूर होंगे तो ऐसा लगेगा उनसे कुछ दूर हो चुका है। हालांकि अगर घर में एक माँ को वो शख्सियत मिल जाए अपने हस्बैंड की तरफ से, तो डेफिनेटली वो ये एहसास उनके अंदर बिल्कुल नहीं आएगा कि वो अपने बेटे की लाइफ में मुदाखलत करें। या फिर कभी कभार हमें इल्म नहीं है। कुछ घरानों में अनफॉर्चुनेटली ये बात उनको पता ही नहीं है कि ये मुनकर काम है। उनको हमेशा कल्चर की तरफ से बताया गया है कि आप माँ बाप हो, आप पूछ सकते हैं, आप माँ बाप हो, आप इन्वॉल्व हो सकते हैं, हालांकि ये चीज़ नहीं है। कम इल्मी की वजह से हम दूसरों के काम में मुदाखलत करते हैं। या फिर कभी कभार ये भी होता है हमारे घरानों में, हम मशवरा नहीं करते बच्चों की तरफ से। अगर ज़्यादा हम देखें वो इसलिए क्योंकि बचपन से किसी ने उनको कहा ही नहीं कि आप इस घर में किसी बात में, किसी अम्र में, किसी भी मुश्किल में आपसे कुछ पूछे, आपके तरफ से कोई राय जाने। इसलिए वो बच्चा खुद ही रिजर्व होने लगते हैं कि नहीं, हमारा काम नहीं है ये, हमारे माँ बाप का काम है ये, हमारे सोचने के काम नहीं है ये, हमारे माँ बाप सोचेंगे। लेकिन अगर कंटिन्यूसली हो मशवरा घरों में तो उसके फ़ायदे ये होंगे, बच्चे सोचेंगे, उनके टैलेंट, अंदरूनी टैलेंट उभर आएगा, वो फिर अपने आप को घर के बहुत अहम हिस्सा समझेंगे और फिर वो पर्सनालिटी इतना इतना उभर आएगा कि वो बाहर किसी दोस्त, किसी रिश्तेदार की तरफ से वो पर्सनालिटी नहीं ढूंढेंगे।
नाज़रीन, आपने इस रिपोर्ट में देखा कि मशवरे और मुदाखलत में क्या फ़र्क है और हमारे घर पे ये किस तरह से असरअंदाज होता है। उम्मीद करते हैं कि आपको आज की हमारी रिपोर्ट पसंद आई होगी और आप ज़रूर मुस्तफ़ीज़ में होंगे। हमें दीजिए इजाज़त और आप देखते रहिए प्रोग्राम घर।
जी नाज़रीन, अब चलते हैं कुछ सेहत की जानिब। वो अफराद जो मटन और बीफ का हद से ज्यादा इस्तेमाल करते हैं, ये खबर उनके लिए परेशान कुन होगी। साइंसदानों ने इस गोश्त में, सुर्ख गोश्त में कैंसर के ताल्लुक के ठोस सबूत ढूंढ लिए हैं। इससे पहले भी सुर्ख गोश्त को ज्यादा इस्तेमाल करने को मुजरे सेहत करार दिया जाता था, लेकिन अब यूनिवर्सिटी ऑफ कैलिफोर्निया के साइंसदानों ने तजुर्बा से साबित कर दिया है कि सुर्ख गोश्त में एक खास किस्म की शुगर पाई जाती है जो कैंसर का बाइस बनती है। माहिरीन तिब के मुताबिक ये शुगर इंसानी जिस्म में नहीं पाई जाती और जब ये सुर्ख गोश्त के जरिए जिस्म में दाखिल होती है तो इसके खिलाफ कसरत से एंटीबॉडीज पैदा होती हैं, जिसके नतीजे में पहले सोजिश और फिर रसोलियां बन जाती हैं। साइंसदानों का कहना है कि यह मसला इन लोगों में पैदा होता है जो सुर गोश्त कसरत से खाते हैं, जबकि इसे कम मिकदार में और तवाजुन के साथ इस्तेमाल करने का कैंसर से ताल्लुक साबित नहीं हुआ है। तो नाज़रीन, उम्मीद करती हूँ कि यहाँ तक के आपको हमारा प्रोग्राम अच्छा लग रहा होगा। चलते हैं खैरुन्निसा के सेगमेंट की तरफ।
बहुत शुक्रिया अमना। जी हाँ नाज़रीन, जहाँ ख़वातीन के घर के ख़वातीन के झगड़ों की बात है, उनका ताल्लुक़ है, वो इस वजह से होते हैं कि अमूमन कम इल्मी की वजह से और दीन से दूरी की वजह से। और क्योंकि चंद औरतें जब मिलकर बैठती हैं आपस में और जब बातचीत करती हैं, गुफ्तगू करती हैं, तो छोटी छोटी बातों से बहुत बड़े बड़े और बहुत जल्द नतीजे निकालती हैं और गलत फहमियाँ पैदा हो जाती हैं इस वजह से, और लड़ाइयों का बाकायदा आगाज़ हो जाता है। तो यहाँ पर खावंद को चाहिए कि वो इन तमाम लड़ाइयों के जो दूरी के लिए वो एक जिम्मेदारी उठाए, यानी वो अपनी माँ की बात भी सुने और अपनी अपनी बेगम, अपनी बीवी की बात भी सुने और दोनों में तवाज़ुन बरकरार रखे। और क्योंकि अल्लाह ताला ने इन दो आँखों के दरमियान, दो कानों के दरमियान दिमाग जैसी नेमत उसे अता की है, उससे इस्तफादा करे और एतदाल में रहते हुए एक बेहतरीन फैसला करे जो ना उस सिर्फ और सिर्फ उसकी बीवी के हक़ में हो और ना बिल्कुल उसकी माँ के हक़ में, बल्कि दोनों के हकूक की रियायत करे। तो जी हाँ, हम कुछ वजूहात की जानिब बात कर रहे थे, तो मज़ीद वजूहात के बारे में जानते हैं कि ये चपकलिशें और ये तमाम खलिशें क्यों पैदा होती हैं, जिसकी तरफ इशारा करेंगी हमारी मोहतरम मेहमान जो हमारे साथ मौजूद हैं स्टूडियो में। जी अमरीन फातिमा अली साहिब, आप बात कर रही थी बुनियादी वजूहात के बारे में, जिनमें से एक आपने बताया दीन से दूरी और दूसरी कुछ दूसरे अवामिल के जिनकी वजह से तमाम घर में लड़ाई झगड़े वगैरह पैदा होते हैं।
जी, एक तो यही कि इस्लाम से दूरी, इसके अलावा हिंदुआना सोच।
सही,
क्योंकि बरसगीर में हिंदू माशरा और इस्लामी माशरा एक अरसे से साथ रहते आए हैं और इस वजह से मुसलमानों ने बहुत सी हिंदू रस्म व रवाज जो हैं वो अपना लिए हैं, जैसा कि बहू के साथ इम्तियाजी सलूक करना, उसको घर में एक मामूली حیثیت دینا، جیسے کہ ملازمہ کی حیثیت ہوتی ہے، ہاں یہ آئی ہے اب اسے خوب خدمتیں وغیرہ کروا لیں، ساس سسر بالکل تیار ہوتے ہیں کہ اب یہ ہماری خدمتیں کرے گی، نند کہ ہمارے ناز اٹھائے گی، یا اسی طرح جو ہے وہ دیور کی یہ توقع ہوتی ہے کہ بھابھی بڑھ بڑھ کے جو ہے وہ کام کریں. اب ایک بندہ جب ان تمام توقعات پہ پورا نہیں اتر سکتا تو اس کا نتیجہ جو ہے وہ لڑائی جھگڑے کی صورت میں نکلتا ہے. اور مختصر باقی عوامل کی طرف اشارہ کرتے چلوں، جیسا کہ مغربی کلچر، ہماری جوان نسل جو ہے وہ مغربی کلچر کی جس طرح دل دادا ہوتی جا رہی ہے، وہ دیکھتی ہے کہ وہاں پہ زندگی ایسے گزرتی ہے، یہاں پہ بھی ایسے ہی گزرنی چاہیے. وہاں پہ لڑکیاں اپنے ساس سسر کے ساتھ نہیں رہتی، الگ گھر میں رہتی ہیں، ہمیں بھی الگ گھر میں رہنا ہے، ہم کیوں خدمتیں کریں. یا جو ہے وہ ہماری جوان نسل میں صبر اور برداشت کا مادہ ختم ہوتا جا رہا ہے، اس کی وجہ سے جو ہے وہ یہ بنیادی وجوہات ہیں کہ گھر میں ہمیشہ جو ہے وہ لڑائی جھگڑا یا اونچ نیچ ہوتی رہتی ہیں.
بہت بہت شکریہ آپ کا. میرا اگلا سوال آپ سے یہ ہوگا کہ گھریلو امور کو خوشگوار بنانے کے لیے اور ایک پرسکون ماحول پیدا کرنے کے لیے میں یہ پوچھنا چاہوں گی کہ سسرال میں جانے کے بعد سسرال کے تمام افراد، چاہے وہ ساس سسر، دیور اور نند، ان تمام کا کیا ایک کردار ہے، اس کے بارے میں تھوڑا سا اشارہ کریں.
دیکھیے کلن ایک نقطہ عرض کرتے چلوں کہ رشتہ دار، بالخصوص نزدیکی رشتہ دار جیسے ماں باپ، بہن بھائی، یہ انسان کی زندگی میں ایک خاص اہمیت رکھتے ہیں. امام علی علیہ السلام فرماتے ہیں کہ انسان اپنے رشتہ داروں کے بغیر نہیں رہ سکتا، چاہے اس کے پاس جتنی بھی مال و دولت ہو، اس کی اولاد ہو، پھر بھی وہ اپنے رشتہ داروں، حتماً امام کا اشارہ یہاں پہ جو ہے وہ ماں باپ کی طرف ہوگا کہ انسان اولاد کے ہوتے ہوئے بھی ماں باپ کے بغیر نہیں رہ سکتا. تو جس طرح یہ خاص اہمیت رکھتے ہیں، اسی طرح کسی بھی انسان کی، شادی شدہ انسان کی زندگی خوشگوار گزرے یا ناخوشگوار گزرے، اس میں ماں باپ کا بہت کردار ہوتا ہے.
صحیح.
جس طرح انسان کی کامیابی میں ماں باپ کا کردار ہوتا ہے، اسی طرح اس کی گھریلو زندگی کے امور میں بھی ماں باپ کا بہت کردار ہوتا ہے. تو کیونکہ بات گھر کی ہو رہی ہے، گھر کی چار دیواری کی ہو رہی ہے، تو گھر کی چار دیواری میں ویسے تو سسر بھی ہوتا ہے، اب چاہے وہ لڑکی کا سسر ہو یا لڑکے کا سسر ہو، ایک باپ کی حیثیت سے اس کا کردار بھی کم نہیں ہے. یعنی وہ بھی مشورہ دیں، انہیں اتنی اہمیت دی جائے کہ ان سے مشورہ لیا جائے، جی ابو جان آپ اس بارے میں کیا کہتے ہیں، آپ کی رائے کیا ہے. تو اسی سے جو ہے وہ انسان سوچتا ہے، دیکھیں آج بھی میرا بیٹا، میرے بیٹے کا قد یا میری بیٹی جو ہے وہ میرے سے قد میں بڑی ہو گیا، لیکن اس کے باوجود میرے پاس مشورہ لینے آتی ہے. تو یہ انسان کی خوشی کا باعث بنتا ہے، وہ اپنی رائے بیان کرتا ہے. اگر اس کے بعد انسان عمل نہیں بھی کرتا تو معذرت کر لے، ابو جان میں نے سوچا تھا، لیکن جو ہے وہ اس کے یہ منفی اثرات تھی، اس وجہ سے میں آپ کے مشورے پہ عمل نہیں کر سکا. تو سسر کا بہت کردار ہوتا ہے. لیکن کیونکہ ہم بات کر رہے ہیں گھر کی چار دیواری کی، تو یہاں پہ میں عرض کروں کہ ساس اور بہو کسی بھی گھر کے ماحول کو خوشگوار بنانے میں، زندگی کو مطمئن بنانے میں، ان دو کا کردار بہت زیادہ ہے. کیونکہ جب لڑکی شادی کر کے آتی ہے تو اپنے میکے سے اس کے ذہن میں یہ بات ڈال دی جاتی ہے، اس کے بچپن سے، تمہیں یہ چیز چاہیے، تم اس طرح کے کپڑے پہننا چاہتی ہو، تم ایسی زندگی گزارنا چاہتی ہو، نہیں یہاں پہ نہیں ہو سکتا. تم شادی کے بعد اپنے گھر میں، یہ جو اپنے گھر کا ورڈ یوز ہوتا ہے نا، یہ بچی کے ذہن میں بیٹھ جاتا ہے کہ ہاں جب وہ پھر شادی کر کے جاتی ہے، وہ کہتی ہے یہ تو میرا اپنا گھر ہے، میں یہاں پہ جیسے کروں، جیسے رہوں، جو مرضی کروں. تو وہ جیسے ایک پرندہ پنجرے سے آزاد ہوتا ہے، تو اس طرح جو ہے وہ اپنے سسرال میں آ کے محسوس کرتی ہے. لیکن جو ہے وہ جب دیکھتی ہے کہ نہیں، یہاں پہ پہلے سے ایک خاتون موجود ہے جو کہ میری ساس ہے اور اس کی حکمرانی ہے یہاں پہ، اور مجھے اس کی حکمرانی کے اندر، یعنی اس کا وزیر بن کے زندگی گزارنی ہے، تو وہ کہتی ہے کہ نہیں ایسا نہیں ہو سکتا. تو یہاں سے جو ہے وہ کشمکش شروع ہوتی ہے، وہ ٹکراؤ شروع ہوتا ہے
دونوں میں. کیونکہ دیکھیں خواتین کیا ہیں، ملکیت پسند ہے، وہ چاہتی کہ دونوں، یعنی بہو بھی چاہتی اس کی حکمرانی ہو اور وہاں سے ساس بھی چاہتی اس کی حکمرانی، وہ شراکت پسند نہیں کر سکتی.
بیٹے پہ ہوتا ہے کہ مثلا وہ مرد جو ایک کا بیٹا ہے اور دوسری کا شوہر ہے، وہ جس کا شوہر ہے وہ کہتی ہے کہ یہ صرف میرا ہو، جو میں کہوں وہ سنے، میری آنکھ سے دیکھے، جو میں کہوں بس اس پہ یقین کرے. اور ماں جس نے جو ہے وہ اتنی تکلیفیں اٹھائی ہیں، اسے پالا پوسا ہے، اس کی توقع ہوتی ہے. اور بیٹے کی ذمہ داری بھی ہے اپنے ماں باپ کو اہمیت دینا، ان کے پاس بیٹھنا، ان کی خدمت کرنا. ये बेटे की जिम्मेदारी है। अब यहाँ पे जो है वो अगर तो सास समझदार हो, बहू भी समझदार हो तो वो हैंडल कर लेती हैं, या सास अगर चाहती भी है कि बेटा उसकी सुने तो बहू को ये समझना चाहिए कि हाँ इस खातून ने इतनी जहमत उठाई है, कल को मेरा भी बेटा होगा, मैं भी उसके लिए इतनी जहमतें उठाऊंगी, आया मैं हाजिर हूँ कि मेरा बेटा बिल्कुल मुझे छोड़कर जो है वो किसी दूसरी औरत का हो जाए, किसी दूसरी खातून का हो जाए। जब मैं ये बर्दाश्त नहीं कर सकती अपने बेटे के लिए, तो ये भी तो माँ है, इसने भी जो है वो 20-22 साल या शायद इससे भी ज्यादा
सही बिल्कुल
अपने बेटे के लिए जहमतें उठाई हैं। तो मेन मसला यहाँ से शुरू होता है। अब मर्द जो है वो दोनों को ही नहीं छोड़ सकता, ना माँ को छोड़ सकता है ना बीवी को। तो यहाँ पे आके जो है वो प्रॉब्लम्स शुरू होती हैं। यहाँ पे मैं ये भी अर्ज करती चलूँ, बाज़ूकात हम देखते हैं कि सास और बहू के रिश्ते की इब्तदा जो है वो बड़ी आइडियल किस्म की होती है, कि सास भी बेटा बेटा कह के बुलाती है और बहू भी अम्मी जी यानी माँ का दर्जा चाहे जबान से या दिल से लेकिन दे रही है, माँ का दर्जा दे रही है। तो फिर प्रॉब्लम कहाँ से शुरू होती है, वहां से यहाँ से दखल अंदाजी शुरू होती है, मुदाखलत शुरू होती है एक दूसरे के अमूर में, बहू के मेक के जाने पे, बहू के उठने बैठने पे, तुमने बर्तन टाइम से नहीं धोए, तुम बाहर गई थी, बच्चे की सही देखभाल नहीं की, या जो है यहाँ पे बहू सास के अमूर में मुदाखलत करती है। अगर बजट सास के हाथ में है तो बहू जो है वो बेजा मुतालबात के जरिए बजट को खराब करना चाहती है, या दूसरे और बहुत से मवालिद हैं। हमारे नाजरीन माशाल्लाह खुद समझदार हैं, घरों में बैठे हैं, उन्हें मालूम है कि हमें क्या क्या अपने घर में मुश्किलात पेश आई हैं। तो ये कि यहाँ से मुदाखलत शुरू होती है, एक ये वजह है। दूसरा जो है वो एक और रिश्ता होता है घर में जिसको हम नंद कहते हैं, उसका भी बहुत रोल है। अगर नंद समझदार होगी तो वो इन दोनों में वो क्या कहते हैं, अगर कोई गड़बड़ हो भी गई तो उसको मुस्बत अंदाज से बयान करने की कोशिश करेगी। लेकिन अगर नंद भी ना समझदारी का सबूत दे तो वहां पे क्या होता है, वहां पे वो जाके माँ को समझाने की बजाय माँ के कान भरती है। और यहाँ पे जो है वो हम देखते हैं कि बहू और ज्यादा मजलूम अपने आप को समझना शुरू करती है, और वो फिर नंद के साथ भी और सास के साथ भी और उसके साथ साथ जो है वो ससुर भी दरमियान में आ जाते हैं, तमाम रिश्ते जो है वो दरमियान में आ जाते हैं और कहती है कि नहीं ये मेरे साथ अच्छे नहीं है। इसी तरह दामाद माँ बीवी की माँ की बेजा मुदाखलत, क्योंकि मर्द हजरात कम मुदाखलत करते हैं, वो ज्यादातर अपने आप को मशवरे की हद तक महदूद रखते हैं। अब ये भी एक कुल्ली नुक्ता नहीं है, शायद बहुत से मर्द ऐसे हों, ख्वातीन इस तरह ना हो, लेकिन ज्यादातर ये चीज ख्वातीन में पाई जाती है। माँ का बेटी से कहना अभी से शोहर को अपने हाथ में कर लो, अलग घर का मुतालबा करो, तुम क्यों सारा दिन काम करती हो, ये क्या कि माँ की दखल अंदाजी
बेटी की जिंदगी में,
माँ की दखल अंदाजी उसकी शादीशुदा जिंदगी में बहुत सी मुश्किलात का बायस बनती है। और लड़का ये कभी भी बर्दाश्त नहीं करता कि लड़की की माँ जो है वो आए और हमारी जिंदगी में दखल अंदाजी करे।
जी बहुत बहुत शुक्रिया आमरीन फातिमा अलवी साहिबा, आप बहुत खूबसूरत नुकात के जाने इशारा कर रही हैं। और इसी के साथ चलते हैं आमना के सेगमेंट की तरफ। जी आमना
जी, कि हार्वर्ड यूनिवर्सिटी में एक तहकीक से यह बात सामने आई है कि जो अफराद अपनी गजा में अनाज का इस्तेमाल ज्यादा करते हैं, जैसे कि दलिया, ब्राउन राइस या गंदम की रोटी, इनके या दीगर इकसाम के जो अनाज पाए जाते हैं जिनको मसलन चना वगैरह कहा जाता है, इनका इस्तेमाल जो ज्यादा करते हैं, इनमें दिल की बीमारियों के खतरात ना सिर्फ कम होते हैं बल्कि ऐसे अफराद की उम्र दूसरे अफराद की निस्बत से ज्यादा होती है, लंबी होती है। लेकिन तहकीक में ये भी कहा गया है कि गजा में अनाज का इस्तेमाल कैंसर जैसे मर्ज के खतरात को कम करने में मावन साबित नहीं होता। इस तहकीक के लिए तहकीकारों ने 1980 से लेकर 2010 तक तकरीबन 74,000 खवातीन और 44 मर्दों की गजा का मुशाहिदा किया है और इस नतीजे पे पहुंच के कि जिन अफराद ने अपनी गजा में अनाज का इस्तेमाल रखा है, इनमें दिल के मर्ज के अमराज ना सिर्फ कम थे बल्कि अफराद की उम्रें भी लंबी थीं। तो नाजरीन हमारे साथ रहिएगा, लेते हैं एक छोटा सा वक्फा। जी नाज़रीन, जैसे कि हम देखते हैं खुदावंद आलम ने हमें बहुत सारी नेमात से नवाजा है और इंसान को वाकई इन नेमात को इस्तेमाल करते हुए मालूम नहीं होता कि ये नेमतें जो खुदावंद आलम ने फल और सब्जियों की सूरत में हमें दी हैं, इनमें क्या क्या अफादियत पाई जाती है। जिस तरह के एक پھل کے جس کا آج میں آپ کے سامنے بیان کروں گی، طبی تحقیق کے مطابق ناشپاتی جو ہے وہ جسم میں کولیسٹرول کی مقدار کم کرتے ہوئے موٹاپے سے بچاتی ہے۔ ناشپاتی کے باقاعدہ استعمال سے انسانی جسم میں 13.1 ملی گرام تک کمی واقع ہوتی ہے، جبکہ ناشپاتی کھانے سے جسم میں خون کی مقدار بھی بڑھ جاتی ہے۔ ناشپاتی میں وٹامن سی اور کے کی کافی مقدار پائی جاتی ہے۔ اس کے علاوہ حیاتین کی اقسام بھی پائی جاتی ہے، کاپر، پوٹاشیم، فولاد، فاسفورس بھی پائی جاتی ہیں۔ 100 گرام ناشپاتی میں تقریباً 44 کیلوریز ہوتی ہیں، جو انسانی جسم کے لیے بہت مفید ہوتی ہیں۔ اور ناظرین، امید کرتی ہوں کہ یہاں تک کہ آپ کو ہماری نیوز اچھی لگی ہوں گی، ہمارے ساتھ رہیے گا۔ اور ایک بات اور جو اپنے ناظرین کو بتاتے چلوں کہ ہمارے پروگرام میں آپ دیکھ رہے ہوں گے کہ واٹس ایپ نمبر دیا ہے، اسی طریقے سے اس واٹس ایپ کے اوپر آپ ہمیں اپنی آرا سے نوازتے رہیے گا۔ جو پروگرام ہمارے ناظرین دیکھ رہے ہیں وہ پاکستانی ٹائم کے مطابق 7 بجے شام اور ہندوستانی ٹائم کے مطابق 7:30 بجے شام کا ہے۔ تو ناظرین چلیں خیر انسا کے سیگمنٹ کی طرف۔
جی آمنہ، آپ کا بہت بہت شکریہ، اور ہم تمام ناظرین کا شکریہ ادا کر رہے ہیں کہ جو ہمیں مسلسل میسیجز بھیج رہے ہیں واٹس ایپ پر، اور ہمارے ساتھ ساتھ ہیں اور ہمارے اس پروگرام کو سراہ بھی رہے ہیں، بہت بہت شکریہ۔ تو ہم اپنے محترم ناظرین کی ان بہوؤں اور ساسوں سے یہی کہیں گے کہ جو ہمارے اس وقت پروگرام دیکھ رہے ہیں، کہ اب بہو کو چاہیے کہ وہ اپنی ساس کو ماں کا درجہ دے، اور ماں کو چاہیے کہ اور ساس کو چاہیے کہ اپنی بہو کو بیٹی مانے۔ ناانصافی دونوں طرف سے نہیں ہونی چاہیے، کہ کس طرح ہم دیکھتے ہیں کہ جب ایک ماں اپنی بیٹی سے جب کوئی غلطی ہو جاتی ہے، حتیٰ بعض اوقات وہ گناہ کبیرہ ہی کیوں نہ ہو، تو اس کو چھپاتی پھرتی ہے، اور بہو کی طرف سے کوئی چھوٹی سی اور معمولی سی غلطی ہو جاتی ہے تو اس کا ڈھنڈورا پورے شہر میں پیٹتی ہے۔ اور اسی طریقے سے ایک بہو جب وہ بیٹی ہوتی ہے تو اگر ماں اسے تھپڑ بھی مار دیتی تو وہ اسے خاموشی سے سہ لیتی ہے، لیکن جب یہی بہو، یہی بیٹی جب بہو بن کر کسی گھر میں جاتی ہے اور وہاں پر اس کی ساس اگر اسے تنقید کے طور پر تھوڑا یا اس کی اصلاح کے لیے تھوڑا سا یعنی کچھ چھوٹی سی بات بھی کہتی ہے تو وہ فوراً سے ناراض ہو جاتی ہے، تو یہ واقعی میں ناانصافی ہے۔ لہٰذا ہمیں اپنے عمل کو تھوڑا سا چینج کرنا ہوگا، اپنے نظریات اور فکر کو بھی ہمیں چینج کرنے کی ضرورت ہے۔ اسی کے ساتھ چلتے ہیں، امرین سے پوچھتے ہیں ایک اور بہت ہی اہم سوال۔ جی امرین، فاطمہ علوی صاحبہ، آپ بات کر رہی تھیں کچھ ان کے سسرال میں رہنے والے افراد کی کردار کی طرف، اسی کے ساتھ ساتھ میں کچھ خاون اور شوہر جو مجازی خدا ہے اس کے بارے میں بھی آپ بتائیں کہ اس کا کیا کردار ہے۔
جی میں بتاتی ہوں، ساتھ ہی میں آپ نے بہت اچھا پوائنٹ بیان کیا کہ ساس کو بہو کو بیٹی سمجھنا چاہیے اور بہو کو ساس کو ماں کا درجہ دینا چاہیے، اور یہ کہ ماں جو ہے وہ اپنی بیٹی کا گناہ کبیرہ بھی چھپا لیتی ہے، وہ کیوں؟ کیونکہ وہ بیٹی کو اپنے گھر کی عزت سمجھتی ہے۔ تو اگر ہم اپنی بہوؤں کو بھی اپنے گھروں کی عزت سمجھنا شروع کر دیں تو ہم یقیناً ان کے بھی گناہ کبیرہ اور ان کی بڑی سے بڑی خطا کو بھی نظر انداز کر سکتے ہیں۔ اور اگر بہو بھی ماں ساس کو جو ہے وہ ماں کا درجہ دے تو وہ بھی ساس کی طرف سے اگر کوئی کوتاہی ہو بھی جاتی ہے تو اسے درگزر کر سکتی ہے۔ تو مین چیز تو یہی ہے کہ اعتدال میں رہ کے، رشتوں میں توازن رہ کے انسان جو ہے وہ اپنے سسرال کو اپنا گھر سمجھ کے چلے تو پھر اسے کوئی مشکل پیش نہیں آتی۔ تو جس طرح آپ نے خاون کے بارے میں پوچھا ہے تو جی مین پرابلم ہی اسی مرد کی وجہ سے ہوتی ہے، یعنی بذات خود مرد کی وجہ سے نہیں، یعنی یہ کہ وہ مرد ایک کا بیٹا ہے، ایک کا شوہر ہے، کسی کا بھائی ہے، تو یہ کہ بہت سے لوگوں کی اس سے توقعات ہوتی ہیں کہ ہمارا بیٹا ہمارے ساتھ ایسے رہے، بیوی کی توقع ہوتی ہے کہ میرا شوہر صرف میرا ہو، اور بہن کی توقع ہوتی ہے کہ یہ میرا بھائی ہے، میرا میکا ہے، تو اس کو میرے ساتھ اس طرح سے رہنا چاہیے۔ تو یہاں پہ شوہر وہ بہت اہم کردار ادا کر سکتے ہیں، وہ کس طرح رشتوں میں توازن رہ کے۔ دیکھیے شوہر کی حیثیت گھر میں ایک جج جیسی ہے، کس طرح؟ کیونکہ اگر ماں کو بھی بہو سے کوئی شکایت ہے تو وہ بیٹے کو بتاتی ہے، بیوی کو کوئی مسئلہ ہے تو وہ شوہر کو بتاتی ہے، اور بہن کو کوئی مسئلہ ہے تو وہ بھی بھائی کو بتاتی ہے۔ اب یعنی کیا، جس طرح جو ہے وہ کورٹ میں سب جج کے پاس جاتے ہیں، مجرم کو جج کے پاس لے کے جایا جاتا ہے، تو یہاں پہ بھی اس کی ایک جج سی حیثیت ہے، تو اس کو جو ہے وہ کس طرح عمل کرنا چاہیے، ایک جج کی طرح، یعنی انصاف کرنا چاہیے۔
فاطمہ علی صاحبہ، آپ کا بہت بہت شکریہ، کیونکہ وقت میں اتنی گنجائش نہیں کہ آپ اپنی
گفتگو کو، سوال جو ہے وہ،
جی بالکل، آپ سے بہت معذرت چاہتے ہیں کہ آپ کنٹینیو نہیں کر سکتے، انشاءاللہ نیکسٹ پروگرام آپ سے دوبارہ استفادہ کریں گے۔ آپ کا بہت بہت شکریہ۔ آمنہ آپ کا بھی بہت شکریہ۔ جی ہاں ناظم، آپ کا بھی شکریہ ادا کر کرتے ہیں، آپ نے ہمیں اتنے قیمتی ٹائم آپ ہمیں دیتے ہیں اور آپ ہمیں اپنے ٹائم میں سے تھوڑا سا وقت دیتے ہیں کہ میسیجز کے لیے اور میسیج بھیجتے ہیں، اور آپ کے اتنے سارے ڈھیروں سارے سوالات ہمارے پاس پہنچ چکے ہیں، انشاءاللہ ہم اس کے جوابات دیں گے نیکسٹ پروگرام میں، تو نیکسٹ پروگرام کو ضرور دیکھیے گا۔ تب تک کے لیے دیجیے اجازت، اللہ حافظ، التماس دعا۔